यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेपालको विद्यमान निर्वाचन प्रणालीले समावेशी समानुपातिक प्रतिनिधित्वको न्यायोचित व्यवस्थापन र स्थायित्वका दृष्टिले अपेक्षित नतिजा दिन नसकेकाले सुधार गर्नुपर्नेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले जोड दिनुभएको छ। संसदीय मामिला पत्रकार समाजले काभ्रेमा हिजो आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली सुधार विषयक अन्तर्क्रियामा वक्ताहरूले हालको निर्वाचन प्रणालीबाट कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था सिर्जना हुँदा राजनीतिक अस्थिरता बढ़दै गएकाले संशोधन आवश्यक रहेको धारणा राख्नुभयो। नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सत्तासीन ठूला दलहरूबीच संविधान संशोधनबारे सहमति भए पनि के कुरामा कस्तो संशोधन हुन्छ भन्ने स्पष्ट खाका आउन नसकेको र निर्वाचन प्रक्रिया बारे पनि अस्पष्टता देखिएको उल्लेख गर्नुभयो। माओवादी केन्द्रका सांसद पूर्णबहादुर घरतीले संघीय प्रणालीमा समानुपातिक व्यवस्थालाई कसरी प्रभावकारी बनाउने भन्नेमा थप छलफलको आवश्यकता रहेको बताउनुभयो। एमाले सांसद ईश्वरी घरती मगरले मतदाताको विश्वास जित्नका लागि निर्वाचन क्षेत्रको पुनर्संरचना र पारदर्शी प्रणालीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसीमा कार्की र जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले स्थिर सरकारका लागि समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न संविधान संशोधन हुनुपर्ने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन व्यवस्थापन प्रणालीमा सुधार आवश्यक भएको तर त्यसअघि विस्तृत अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रमुख नीलकण्ठ उप्रेतीले भने नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक प्रणालीतर्फ रूपान्तरण गर्नु पर्ने र त्यसका लागि निर्वाचन आयोगले पनि सम्बद्धहरूसँग छलफल गर्नुपर्ने धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चित गरेर उपकरण खरिदका लागि बजेट विनियोजन गर्न माथतका निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्न पनि मन्त्रालयले निर्देश गरेको छ। आफ्नो कार्यालय माथत रहेका औजार उपकरणहरूलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र नयाँ खरिद गर्न उद्धत हुने परिपाटीलाई निरुत्साहित गर्न सम्बन्धित शाखा र विभागलाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयले माथतका निकायमा परिपत्र मार्फत निर्देश गरेको हो। अस्पतालमा रहेका एक्सरे, अल्ट्रासाउण्ड मेसिन, सिटी स्क्यान मेसिन, एमआरआई प्रयोगशाला र शल्यक्रियामा प्रयोग हुने विशेषीकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको 10% उपकरणको मरमत सम्भारमा छुट्याउनु पर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मार्ग निर्देशन अनुसार आवश्यक औषधि स्वास्थ्य उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा माल सामानको वार्षिक आवश्यक परिमाण र लागत समेत खुल्ने गरी 5 वर्षीय दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराइराख्नुपर्नेमा मन्त्रालयले जोड़ दिएको छ। तराई मधेस केन्द्रित विभिन्न राजनैतिक दलहरूले हिजो बलिदानी दिवस मनाएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा नेताहरूले विभिन्न जात जाति भाषा समुदायको साझा पहिचान बोकेको नेपाललाई बलियो बनाउन समान हक अधिकार प्रदान गरिनुपर्नेमा जोड़ दिनुभएको छ। सिराहाको लहानमा हिजो आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरूको बाहुल्य रहेको समाजवादी मोर्चासँग आफूहरूले सहकार्य नगर्ने स्पष्ट पार्नु भएको छ। बलिदानी दिवसकै अवसरमा वीरगंजमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष अशोक राईले संघीयतालाई संस्थागत गर्न मधेस आन्दोलनको भूमिका प्रभावकारी रहने बताउनुभयो। महाकाली नदीमा निर्माणाधीन 4 लेनको बाटो पुल र बस्ती बाढ़ीको जोखिममा परेपछि गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हिजो पुलको निरीक्षण गर्नुभएको छ। पुलको अवलोकनपछि गृहमन्त्री लेखकले गाइडबण्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल त्यसको समाधान गर्न आवश्यक रहेको बताउनुभयो। पुलको पारी दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण हुने अन्तिम चरणमा रहेको सन्दर्भमा पुलको समस्याको समाधान गर्न विकल्पको खोजीका लागि आफूहरू स्थलगत अवलोकनमा आएको मन्त्री लेखकले बताउनुभयो। त्यसै गरी भौतिक पूर्वाधार मन्त्री दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा सरकार लाग्ने जानकारी दिनुभयो। गोर्खा हुँदै चीन जोड़ने सड़क अन्तर्गतको बेनीघाट आरूघाट लार्के सड़क खण्ड कालो पत्रेका लागि 60 करोड़ रूपियाँ बजेट स्रोत सुनिश्चित भएको छ। आर्खेतदेखि हावा डाँडासम्मको 10 किलोमिटर सड़क कालो पत्रे तथा स्तर उन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको गोर्खा सड़क योजना कार्यालय गोर्खाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो। अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएसँगै यो वर्ष आर्खेतदेखि हावा डाँडासम्मको सड़क कालोपत्रे गरिने उहाँले बताउनुभयो। पश्चिमी वायुको प्रभावका कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो केही दिन जारी रहने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव सेवा भन्दा ठूलो धर्म अरू हुन नसक्ने बताउनु भएको छ। लमजुङको बेसी शहर नगरपालिका सात स्थित मानव सेवा आश्रममा हिजो आयोजित कार्यक्रममा मन्त्री गुरूङले विभिन्न कारणले सड़कमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण हुने बताउनुभयो। नेपाल सरकारले इजरायल र हमासबीच भएको युद्धविराम र बन्दी छाड्ने सम्झौताको स्वागत गरेको छ। नेपाल सरकारले वक्तव्य मार्फत इजरायल र गाजा बीच सन् 2023 अक्टोबर 7 शुरू भएको युद्धका घटना निरन्तर नियालिरहेको जनाउँदै हाल भएको अस्थायी युद्धविरामको स्वागत गरेको उल्लेख गरेको छ। नेपाल सरकारले नेपाली नागरिक विपिन जोशी लगायतका हमास समूहले बन्धक बनाएका सबैलाई रिहा गर्न बारम्बार आग्रह गर्दै आएको समेत वक्तव्यमा उल्लेख गरेको छ। युद्धरत पक्षहरूलाई सहमतिमा ल्याउन मध्यस्थतामा संलग्न सबै पक्षको प्रयासप्रति पनि नेपाल सरकारले आभार प्रकट गरेको छ। गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ। नेपाल वायुसेवा निगमसँग भएका दुईवटा ट्विन ओटर जहाज ग्राउण्डेड भएपछि एक महिनादेखि गुल्मीमा हवाई सेवा बन्द भएको हो। सुक्खा पहिरोले अवरूद्ध रहेको उत्तर दक्षिण कोशी सड़क अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका 3 सेम्बुङमा खाँदबारी किमाथाङका सड़क खण्ड सञ्चालनमा आएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका वड़ा नम्बर 3 भुल्केले एक घर एक धारा अभियान सञ्चालन गरेर 400 बढ़ी घरमा पिउने पानी वितरण गरेको जनाएको छ। जुम्लाको हिमा तिला र कनकासुन्दरी गाउँपालिकालाई पाएक पर्ने गरी सिजाको नराकोटमा नापी तथा मालपोत कार्यालय स्थापना हुने भएपछि त्यस क्षेत्रका स्थानीय उत्साही भएका छन्। र नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगाण्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले सहभागिता जनाउने खेल अन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो ऐतिहासिक सफलता हो। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर खेल मैदानमा हिजो भएको सेमी फाइनल खेलमा नेपालले युगाण्डालाई पराजित गर्दै फाइनलमा पुगेको हो। नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।